बिच्छू एपिसोड 23। फिर वो वक्त आया जो हर बेटी के बाप पर आता है, उसकी मां पर आता है। रशमलू की मां उर्वा सुबह से रोए जाती थी, उसकी आंखों के आंसू थमते ही ना थे। उस बस्ती का रमशनास रशमलू का बाप अपनी बीवी को रोते हुए देख रहा था और खामोश था। वो क्या कहता, वो क्या करता, वो खुद रो रहा था। ये और बात थी कि उसके आंसू किसी को दिखाई ना दे रहे थे, वो आंसू अंदर ही अंदर कहीं दिल पर गिर रहे थे। रशमलू की रुख्सती मुकम्मल हो चुकी थी, अब वो चंद अल्फाज बाकी थे जो रुख्सती से पहले समार मलूक ने रशमलूक से कहने थे। उसके बाद चांद के प्याले में भरा वो मशरूब रशमलूक को पिला दिया जाना था। तब समार मलूक ने उर्वा को इशारा किया। इशारा पाकर उर्वा ने मेज पर रखा चांदी का प्याला उठाया और अपने शौहर के बराबर आकर खड़ी हो गई। रशमलूक सामने कुर्सी पर बैठी थी, उसकी आंखें आंसुओं से भरी थीं और सर झुका हुआ था। तब रशमलूक का बाप समार मलूक गोया हुआ, ए रशमलूक, अब वक्त रुख्सत है। तू अच्छी तरह जानती है कि हमारी हालत क्या होगी, हमारे दिल पर क्या गुजरती होगी। तेरी मां और मैंने ये सब इसलिए कबूल कर लिया कि तेरी खुशी इसी में थी। हम तेरी खुशी पर कुर्बान हो गए, हमने तेरी खुशी को एहतराम बख्शा। साहिल उमर तेरा ख्वाब था, इस ख्वाब को तूने हकीकत कर लिया। वो हकीकत का रूप धार कर तेरे सामने आ गया, तूने उसे अपने लिए मुंतखब कर लिया। तेरा इंतखाब लाजवाब है, लेकिन तू जानती है कि वो कौन है, कहां से आया है? खैर, जब तूने उसे अहम जाना तो वो हमारे लिए भी काबिल एहतराम हुआ। वैसे भी वो इस बस्ती का निजात दहिंदा है, इस बस्ती का मोहसिन है। ए रशमलूक, अब तू जान ले कि तुझे साहिल उमर की दुनिया में जाना है। तेरे पास कितना वक्त है तू जानती है, ये बात भी तू अच्छी तरह जानती है कि तेरे लिए ये वक्त वक्त के खालिक से लिया गया है और ये काम बाबा साहिब ने किया है। जब वक्त पत्थर होने लगे तो समझ लेना कि अब तेरा वक्त पूरा हुआ। फिर तू जानती है कि तुझे क्या करना होगा, तू जानती है ना? हां बाबा, जानती हूं, अच्छी तरह जानती हूं, उसकी आवाज में लर्जिश थी। बस फिर रशमलूक, तू हमसे रुख्सत हो, वक्त तेरा हामी व नासिर हो। समर मलूक ने चांदी का प्याला अपनी बीवी उर्वा से ले लिया और उसे रशमलूक की तरफ बढ़ाते हुए बोला, ले ये पी ले। अलविदा ए रशमलूक। अलविदा मेरे बाप, रशमलूक ने डुबडुबाई आंखों से समार मलूक को देखा। अलविदा, अलविदा मेरी मां, अलविदा। उसके आंसू अब आंखों में ठहर न सके, रोते रोते उसने वो मशरूब पिया और फिर उठकर अपने बिस्तर पर लेट गई। बाजगर ने रात ही को आगाह कर दिया था कि कल सुबह ही सुबह आपका सफर शुरू हो जाएगा। साहिल उमर तैयार होकर बैठा था और बाजगर का इंतजार कर रहा था। कुछ देर बाद दरवाजे पर दस्तक हुई, दरवाजा अंदर से बंद ना था। उसने बुलंद आवाज में कहा, कौन है, आ जाओ। जब दरवाजा खुला तो उसे दरवाजे पर उर्वा नजर आई, उसके हाथ में एक चांदी का प्याला था। उर्वा के पीछे समार मलूक था और समार मलूक के बाद बाजगर नजर आया। साहिल उमर उर्वा को देखकर फौरन एहतरामन खड़ा हो गया। समार मलूक ने नजदीक आकर उसे बैठने का इशारा किया, साहिल उमर कुर्सी पर दोबारा बैठ गया। समार मलूक उर्वा बराबर बराबर उसके सामने खड़े हो गए, जबकि बाजगर उन दोनों के पीछे खड़ा हो गया। ए साहिल उमर, तुम्हारे जाने की तैयारी मुकम्मल है, रशमलूक तुम्हारी मुंतजर है। मुझे तुमसे कुछ ज्यादा नहीं कहना, बस इतना कहूंगा कि रशमलूक का ख्याल रखना, वो दूर देश जा रही है और वहां तुम्हारे सिवा इसका कोई और नहीं। इस बस्ती का बच्चा बच्चा तुम्हारा एहसानमंद है, यहां के लोग तुम्हें कभी न भूल पाएंगे। हमारा तो जिक्र ही क्या, तुम तो हमारे दिल में बस गए हो और हमेशा बसे रहोगे। फिर समार मलूक उर्वा से मुखातिब होकर बोला, लाओ ये प्याला मुझे दो। उर्वा ने मशरूब से भरा प्याला समार मलूक के हाथ में दे दिया और रुख्सती निगाहों से साहिल उमर को देखने लगी। लो साहिल उमर, ये मशरूब पी लो और हमसे रुख्सत हो जाओ, वक्त तुम्हारी निगेबानी करे। साहिल उमर ने हाथ बढ़ाकर वो प्याला समार मलूक से ले लिया और प्याले में भरे मशरूब को गौर से देखने लगा। वो सुर्ख रंग का निहायत खुशबूदार मशरूब था। उसने खामोशी से उस प्याले को होंठों से लगा लिया اور پھر تیزی سے مشروب اپنے حلق سے اتارنے لگا۔ الوداع اے ساحل عمر، الوداع، سمار ملوک نے بڑی رقت آمیز لہجے میں کہا۔ ساحل عمر نے اس الوداع کا جواب دینا چاہا لیکن وہ باوجود کوشش کے کچھ نہ بول سکا، اس کی آنکھیں بند ہونے لگیں۔ چند لمحوں بعد وہ اپنے ہوش سے بیگانہ ہو گیا، اور اس سے پہلے کہ وہ کرسی سے لڑک کر فرش پر گرتا، بازگر نے بڑی تیزی سے آگے بڑھ کر اسے سنبھال لیا۔ پھر بازگر نے اس کے بازو میں اپنی گردن ڈال کر اسے کرسی سے اٹھا لیا۔ سمار ملوک آگے بڑھا، دونوں نے مل کر اسے بآسانی بستر پر لٹا دیا۔ ساحل عمر اب مکمل بے ہوش ہو چکا تھا۔ پھر جب ساحل عمر کو ہوش آیا تو اس نے خود کو ایک خیمے میں پایا۔ اس نے اچھی طرح آنکھیں کھول کر خیمے کا جائزہ لیا۔ یہ وہی خیمہ تھا جس میں جھیل سیف الملوک کے کنارے اس نے رات گزاری تھی۔ خوبصورت چاندنی رات، جھیل پر رشا ملوک کی آمد، اسے سب کچھ یاد آ گیا۔ اس رات جب وہ چاندنی رات میں ٹہل ٹہل کر تھک گیا اور چاندنی بے نور ہونے لگی تو وہ خیمے میں آ کر لیٹ گیا تھا۔ کمبل اوڑھ کر جب اس نے آسودگی سے پاؤں پھیلائے تو پھر نیند نے اسے آغوش میں لیتے دیر نہ کی۔ اس وقت وہ اسی خیمے میں تھا۔ اس نے دو کمبل اوڑے ہوئے تھے اور اسی طرح لیٹا تھا جس طرح وہ سونے سے پہلے لیٹا تھا۔ یہ کیا ہوا؟ اس کے دل میں سناٹا اترنے لگا۔ کیا اس نے یہ سب خواب میں دیکھا ہے؟ اتنا حسین اور طویل خواب! اس کی تو رشا ملوک سے شادی ہو گئی تھی، پھر وہ کہاں گئی؟ کیا ان لوگوں نے اس کے ساتھ دھوکا کیا ہے؟ یہ شادی فراڈ تھی، اس کی سمجھ میں کچھ نہیں آ رہا تھا۔ پھر اس نے اپنے اوپر سے کمبل اتار پھینکا، اپنے لباس پر نظر ڈالی تو یہ وہی لباس تھا جو اس نے شادی کی رات پہنا تھا۔ اگر یہ سب خواب تھا تو پھر لیٹے لیٹے لباس کس طرح بدل گیا؟ تب اس کی نظر گلے میں پڑی اس انگوٹھی پر پڑی جو سمار ملوک نے شادی کی رات اسے بخشی تھی۔ اس نے اسے اپنی خاندانی تلوار بھی تھی جسے وہ مقدس تلوار کہتا تھا، اور اس تلوار سے اس نے رائین کا خاتمہ کیا تھا۔ تب اسے فوراً ہی تلوار کا دستہ نظر آیا۔ اس نے کمبل ہٹایا، تلوار بستر پر اس کے پہلو میں موجود تھی۔ اب اس نے سوچا کہ تلوار موجود ہے، گلے میں انگوٹھی پڑی ہے، جسم پر شادی والا لباس موجود ہے، تو پھر یہ خواب نہیں ہو سکتا۔ اگر یہ خواب نہیں ہے تو پھر رشا ملوک کہاں ہے؟ کیا سمار ملوک نے رشا کو روک کر اسے دھوکہ دلوا دیا، اسے خیمے میں لا ڈالا؟ لیکن یہ تو بد عہدی ہے، وہ لوگ ایسے نہ تھے۔ اسے خیمے سے باہر نکل کر دیکھنا چاہیے کہ باہر کیا جگہ ہے، اس کا خیمہ کہاں نصب ہے۔ اس خیال کے آتے ہی وہ گھٹنوں کے بل چلتا خیمے کے پردے کے نزدیک آ گیا۔ اس نے جوتے پہن کر خیمے کی ڈوریاں کھولیں اور پھر تیزی سے باہر آ گیا۔ یہ وہی مقام تھا جہاں اس نے رات گزاری تھی۔ اب صبح ہو رہی تھی، جھیل پر اب بھی سناٹا تھا۔ پھر جب اس نے چاروں طرف نظریں گھما کر دیکھا تو اپنے خیمے کے پیچھے ایک اور خیمہ پایا۔ اس کا اپنا خیمہ سرخ رنگ کا تھا جبکہ اس کے پیچھے والا خیمہ سبز رنگ کا تھا۔ اس خیمے میں کون ہے؟ اس کے دل میں خوشی سی جاگی۔ وہ دوڑ کر اپنے خیمے کے پیچھے گیا۔ اس نے جلدی جلدی خیمے کی ڈوریاں کھولی اور پھر فوراً ہی پردے کے دونوں پٹ الٹ دیے۔ سامنے جو کچھ تھا اسے دیکھ کر ساحل عمر حیران رہ گیا۔ حیرت سے زیادہ اسے خوشی ہوئی۔ خوشی کیوں نہ ہوتی؟ سامنے رشا ملوک جو بیٹھی تھی، وہ اسے دیکھ کر بے اختیار مسکرائی اور گہری نگاہوں سے دیکھتی ہوئی بولی، کیا ہوا؟ کچھ نہیں ہوا، اگر تم نہ ملتی تو پھر ضرور کچھ ہو جاتا۔ وہ گردن ہلا کر بولا۔ کیا ہو جاتا؟ وہ خیمے سے باہر نکلتی ہوئی بولی۔ میں پاگل ہو جاتا، ساحل عمر اس کا ہاتھ پکڑتے ہوئے بولا۔ واقعی آپ میرے لیے پاگل ہو جاتے؟ رشا ملوک خوشگوار حیرت سے بولی، جیسے اسے یقین نہ آیا ہو۔ ہاں واقعی، اس میں اتنی حیرت کی کیا بات ہے؟ اتنی محبت کرتے ہیں مجھ سے؟ اس نے جیسے تصدیق چاہی۔ یہ بھی کوئی پوچھنے کی بات ہے؟ اس نے کہا۔ ہاں کیوں نہیں، یہ پوچھنے کی بات بھی ہے اور کہنے کی بات بھی ہے، گویا میں یہ کہوں کہ مجھے تم سے پیار ہے۔ ہاں کہیں، ایسا سننا اچھا لگتا ہے۔ اور کہنا؟ اس نے پوچھا۔ کہنے سے زیادہ سننا اچھا لگتا ہے۔ اس کی آنکھوں میں شرم اترنے لگی، اس کی آنکھیں جھکنے لگیں۔ اور اگر سامنے والا بھی یہی چاہے تو میں اسے ایسا سناؤں گی کہ زندگی بھر یاد رکھے گا۔ اس کے لہجے میں شرارت تھی۔ اچھا، साहिल उमर उसकी जो माना बातें सुनकर मुस्कुराए बिना न रह सका। वो बातें करते झील के किनारे आ गए। सुबह हो रही थी, सर्दी अपने उरूज पर थी, पहाड़ों पर बादल धुएं की सूरत नजर आ रहे थे, चांद मांद पड़ चुका था, मशरक से उजाला फूटता हुआ महसूस हो रहा था। ठंडी और ताजा हवा, हवा के जोर पर लहरें लेता झील का पानी, उस वक्त ऐसा हसीन मंजर था, ऐसा दिलकश समा था कि साहिल उमर के दिल पर सुकून की शबनम सी गिरने लगी थी। ए रशे मलूक, जरा ये बताओ कि यह झील कितनी गहरी है, साहिल उमर ने सवाल किया। मुझे क्या मालूम, तुम्हारी आंखें जितनी गहरी तो होगी, वो ये कहकर मुस्कुराया। मुझे क्या पता, तुम्हें नहीं मालूम? हैरत है, क्या तुम उस रात झील में नहाई नहीं थी? क्या आपने देखा था, वो चौंक कर बोली। जरूर देखता, लेकिन तुम्हारी सहेलियों ने इतना डराया था कि अंधा होने की हिम्मत न कर पाया। बहुत अच्छा किया, वरना तुम्हारी आंखों को नुकसान पहुंच जाता। रशा मलूक, एक बात बताओ, तुम्हारी बस्ती कहां है? साहिल उमर ने पहाड़ों की तरफ इशारा किया। क्या उन पहाड़ों के पीछे? मैं नहीं जानती कि मेरी बस्ती कहां है, वो खोए हुए अंदाज में बोली। अब अगर हम वहां जाना चाहें तो क्या नहीं जा सकते, साहिल उमर ने सवाल किया। नहीं, हरगिज नहीं, वो दो टोक लहजे में बोली। क्यों आखिर, सवाल हुआ। मेरी बस्ती गुम हो गई, मेरा उससे रब्ता मुनकता हो गया, वो माजी का हिस्सा बन गई। मैं तुम्हारी बस्ती में ज्यादा दिन नहीं रहा, लेकिन जितने दिन भी रहा, वहां की यादें मेरे दिल पर नक्श हैं। मैं तुम्हारे वालिदैन को, तुम्हारी सहेली मोया को, बाबा साहिब और बासगर को किसी को भी नहीं भूल सकूंगा। बहुत अच्छे लोग थे, बहुत प्यारे लोग थे। वो बस्ती बादल थी और वो लोग पानी थे। बारिश बरस चुकी, बादल छट चुके, अब आसमान पर कुछ नहीं, सब वक्त की धुंध में गुम हो गए। वो बहुत संजीदगी से बोल रही थी, उसकी आवाज कांप रही थी। फिर उसने साहिल उमर की तरफ देखा, उसके कंधे पर सर रख दिया। अब मैं आपकी दुनिया में हूं और आप जैसी हूं, आओ फिर सामान समेटो, चलो यहां से, तुम्हारी दुनिया, तुम्हारा घर तुम्हें आवाज दे रहा है। हां हां चलें, रशा मलूक ने खुशी भरे लहजे में कहा। झील सैफुल मलूक से उन्होंने नारान तक का सफर किया। एक रात नारान में रहे, दूसरे दिन कागान पहुंचे, एक रात वहां भी क्याम किया। फिर रास्ते में जो काबिल दीद मकामात आते गए, उनकी सैर करते हुए मरी का रुख किया। नारान और झील सैफुल मलूक देखने के बाद मरी आंखों में बिल्कुल न जचा। यूं लगा जैसे किसी सरसब्ज वादी से निकलकर उजाड़ जगह पर आ गए हों। वहां एक रात से ज्यादा कयाम न किया और दूसरे दिन मरी से इस्लामाबाद पहुंचे। पूरा दिन घूम फिरकर रात पिंडी के एक होटल में कयाम किया और दूसरे दिन ट्रेन में सवार होकर कराची की तरफ रवाना हो गए। जूं जूं कराची नजदीक आता जा रहा था, साहिल उमर का दिल जोश और वलवले से भरता जा रहा था। उस शहर से निकले हुए काफी अरसा हो चुका था। जाने अम्मा का क्या हाल होगा, वो उसकी शिद्दत से मुंतजर होंगी। वापसी के सफर में उसने कई बार सोचा भी कि घर फोन करके अम्मा को मुत्तला कर दे कि वो कराची पहुंच रहा है, लेकिन फिर कुछ सोचकर रह जाता। अचानक पहुंचने में जो बात है, वो मुत्तला करने में कहां। अम्मा के लिए तो वो दोहरी खुशी लेकर जा रहा था, एक तो वो खुद जा रहा था, दूसरे अपने साथ एक हस्ती को ले जा रहा था जिसकी आस में वो जिंदगी की सांसें गिन रही थी। वो रशा मलूक को दुल्हन के रूप में देखेंगी तो किस कदर खुश होंगी, कहीं ऐसा ना हो कि वो खुशी से मर ही जाए। साहिल उमर ने खुश तो देखना चाहता था, लेकिन मारना नहीं चाहता था। वो चाहता था कि अम्मा रशा मलूक के साथ एक तवील अरसे तक रहें। बिलाखिर ट्रेन धीमी होने लगी, कराची आ गया। साहिल उमर जल्दी से बर्थ से उठकर खड़ा हो गया, वो तेजी से सामान समेटने लगा। रशा मलूक उसे हैरत से देखने लगी, फिर वो बोला, रशा मलूक शहर आ गया, उसके लहजे में बेपनाह खुशी थी। अच्छा, यह सुनकर वो भी खुश हो गई। गाड़ी के प्लेटफॉर्म पर रुकते ही धड़ाधड़ कोली अंदर आने लगे। साहिल उमर के पास ज्यादा सामान न था, लेकिन इतना कम भी न था कि वो खुद उठाकर स्टेशन से बाहर निकल आता। रास्ते में उसने खासी शॉपिंग की थी, اس کے پاس دو بڑے سوٹ کیس تھے اور ایک بڑا بیگ تھا۔ اس نے قلی کر لیا۔ قلی سامان اٹھا کر چلنے لگا تو ساحل عمر رشا ملوک کا ہاتھ پکڑ کر ڈبے سے نکل آیا۔ پہلے وہ خود پلیٹ فارم پر اترا، پھر اس نے سہارا دے کر رشا ملوک کو نیچے اتار لیا، پھر وہ ساتھ ساتھ چلنے لگے۔ جب وہ کراچی کینٹ کے گیٹس کی سیڑھیاں اتر رہے تھے تو سامنے ذرا فاصلے پر واسم ایک ٹیکسی میں ابھی ابھی سوار ہوا تھا۔ ٹیکسی چلنے ہی والی تھی کہ اچانک اس کی نظر ساحل عمر پر پڑی۔ وہ بری طرح چونک گیا، اس کے جسم میں زبردست بجلی کا سا جھٹکا لگا۔ اس نے ٹیکسی والے کا ہاتھ پکڑ کر اسے رکنے کا اشارہ کیا۔ اس کی نظریں سامنے جمی ہوئی تھیں، وہ بہت غور سے ساحل عمر کو دیکھ رہا تھا۔ ساحل عمر اکیلا نہ تھا، اس کے ساتھ ایک بے حد حسین لڑکی بھی تھی۔ صاف پتہ چل رہا تھا کہ وہ ساحل عمر کی بیوی ہے۔ اس نے شادی کر لی تھی اور اس وقت وہ شاید ہنی مون منا کر واپس آ رہے تھے۔ ساحل عمر کو دیکھ کر واسم جیسے جی اٹھا تھا، اس کا رواں رواں خوشی سے سرشار تھا۔ آج صبح ہی صبح اس کے ہاتھ زبردست خبر لگ گئی تھی، وہ برکھا کو یہ خبر سنا کر اسے خوش کر دے گا۔ وہ ٹیکسی میں بیٹھا اس وقت تک ساحل عمر اور رشا ملوک کو دیکھتا رہا جب تک وہ ٹیکسی میں بیٹھ کر اس کے سامنے سے گزر نہیں گئے۔ ان کے جانے کے بعد واسم اپنی ٹیکسی والے سے بولا، چلو استاد۔ صاحب جی، کیا اس ٹیکسی کے پیچھے جانا ہے؟ ٹیکسی والے نے واسم کو مسکرا کر دیکھا۔ اوہ، بڑے استاد ہو، تم نے اندازہ لگا لیا کہ میں نے تمہیں کیوں روکا؟ واسم نے کہا، سر جی ہم بھی اسی شہر میں رہتے ہیں، دن رات ہر طرح کے بندوں سے واسطہ پڑتا ہے، وہ بڑے فخری انداز میں بولا۔ اچھا اب جلدی نکلو تم یہاں سے، گارڈن ایسٹ چلو۔ سر جی ابھی تو آپ رام سوامی جا رہے تھے۔ اب نہیں جا رہا، واسم نے بات ختم کرنے کے انداز میں اس کی طرف فیصلہ کن نگاہوں سے دیکھا۔ ٹھیک ہے، جیسے آپ کی مرضی، ہمارے لیے دونوں جگہ ایک سی ہیں۔ یہ کہہ کر اس نے ٹیکسی سٹارٹ کر دی اور پھر انگلش گانوں کا کیسٹ لگا کر مزے سے ڈرائیونگ کرنے لگا۔ وہ ٹیکسی والا اپنے حلیے اپنے چہرے مورے سے قطن پڑھا لکھا نہ رکھتا تھا، لیکن گانے وہ انگلش سن رہا تھا۔ واسم کی سمجھ میں یہ راز نہ آیا، اس نے سوچا اس سے پوچھے کہ کیا وہ اس گانے کے بول سمجھ رہا ہے، پھر وہ یہ سوچ کر سوال کرنے سے باز رہا کہ یہ اس کا ذاتی معاملہ ہے، وہ جو مرضی آئے سنے، وہ اس پر اعتراض کرنے والا کون ہے۔ برکھا کے بنگلے پر گاڑی رکوا کر اس نے کرائے کی ادائیگی کی تو ٹیکسی والے نے پیسے لے کر کھڑکی سے باہر منہ نکالا اور بڑی سنجیدگی سے بولا، سر جی آپ کو یہ کیسٹ کیسا لگا؟ یار میں انگلش تھوڑی بہت جانتا ہوں، یہ انگلش گانے تو میری بالکل سمجھ میں نہیں آتے۔ تو سر جی مجھے کون سی انگریزی آتی ہے؟ مجھے ان گانوں کا میوزک پسند ہے، بس اسی لیے سنتا ہوں، وہ ہنس کر بولا۔ پھر اس نے اپنی گردن اندر کی، گاڑی سٹارٹ کی اور یہ جا وہ جا۔ واسم اس کی گاڑی کو حیرت سے دیکھتا رہ گیا، عجیب شخص تھا۔ پھر وہ برکھا کے بنگلے کی طرف متوجہ ہوا۔ گیٹ حسب معمول بند تھا، اس وقت دن کے 11 بج رہے تھے، ہوا ٹھنڈی تھی اور دھوپ میں زیادہ تیزی نہ تھی، موسم تبدیل ہو رہا تھا۔ واسم نے گیٹ کے نزدیک پہنچ کر اس کے درمیانی خلا سے اندر دیکھا، جہاں تک وہ دیکھ سکتا تھا وہاں تک اسے کوئی نظر نہ آیا۔ تب اس نے کال بیل کے بٹن پر ہاتھ رکھا، اسے 3 مرتبہ وقفے وقفے سے بجایا۔ برکھا اپنے بیڈ پر برا جمان تھی اور کسی سے ٹیلی فون پر مہوے گفتگو تھی۔ گھنٹی کی آواز سن کر اس نے ٹیلی فون ہولڈ کرایا اور پھر گیٹ کی طرف جانے کے بجائے ورشا کے کمرے کی طرف گئی۔ ورشا کے کمرے کا دروازہ کھلا تھا، وہ آرام سے لیٹی رسالہ پڑھ رہی تھی۔ ورشا ذرا دیکھو گیٹ پر کون ہے، وہ دروازے پر کھڑے ہو کر بولی، میں ٹیلی فون پر بات کر رہی ہوں۔ ٹھیک ہے ممی، آپ بات کیجیے، میں دیکھتی ہوں، یہ کہہ کر ورشا فوراً کھڑی ہو گئی۔ ابھی ورشا گیٹ کے نزدیک نہ پہنچی تھی کہ ایک مرتبہ پھر بیل بجی۔ اس نے جلدی جلدی قدم بڑھائے اور پھر گیٹ کے نزدیک پہنچ کر گیٹ کے درمیانی خلا سے باہر جھانکا۔ سامنے ہی واسم کھڑا تھا۔ ورشا نے واسم کو دیکھ کر فوراً ہی گیٹ کھول دیا۔ گیٹ پر ورشا کو دیکھ کر اس نے ادب سے سلام کیا اور پھر پوچھا، اب برکھا جی ہیں؟ ہاں ہیں، اپنے کمرے میں ہیں، ورشا نے گیٹ بند کرتے ہوئے کہا۔ کیا میں وہاں چلا جاؤں؟ ہاں چلے جاؤ، وہ فون پر کسی سے بات کر رہی تھیں، اب کر چکی ہوں گی۔ ٹھیک ہے، یہ کہہ کر واسم برکھا کے کمرے کی طرف بڑھ گیا اور ورشا اپنے کمرے کی طرف چلی گئی۔ واسم نے برکھا کے کمرے میں قدم رکھا تو وہ اس وقت ریسیور رکھ چکی تھی۔ واسم کو دیکھ کر چونکی، اس کے چہرے کو بغور دیکھا۔ واسم کا چہرہ غیر معمولی طور پر تمتمایا ہوا تھا، اس کے چہرے سے خوشی پھوٹی پڑتی تھی۔ واسم تو بہت خوش نظر آ رہا ہے، خیر تو ہے؟ برکھا نے اسے گہری نظروں سے دیکھتے ہوئے کہا۔ برکھا جی بالکل خیر ہے، میں آپ کے لیے ایک زبردست خبر لے کر آیا ہوں۔ خبر سنا؟ خبر سنائے گا تو پتا چلے گا کہ کیسی خبر ہے۔ برکھا جی ایسی خبر ہے کہ آپ سن کر مجھے انعام دیے بنا نہ رہیں گی۔ اچھا خبر سنا، کہیں ایسا نہ ہو کہ الٹا تجھ کو جرمانہ پڑ جائے، برکھا نے ہنس کر کہا۔ سوال ہی نہیں پیدا ہوتا برکھا جی، وہ بڑے یقین سے بولا۔ میں اس وقت کینٹ اسٹیشن سے آ رہا ہوں، ایک دوست کے لیے سیٹ ریزرو کرانے گیا تھا۔ جب میں واپسی کے لیے ٹیکسی میں بیٹھ چکا اور ٹیکسی چلنے ہی والی تھی کہ میری ان پر نظر پڑ گئی۔ برکھا جی بس چند لمحوں کا فرق تھا، اگر میری ٹیکسی آگے بڑھ گئی ہوتی تو میں کتنی بڑی خبر سے محروم ہو جاتا۔ جانتی ہیں برکھا جی، میں نے اسٹیشن پر کس کو دیکھا؟ واسم، اب بہت ہو گئی، اب تو راہ راست پر آ جا، سیدھی طرح خبر سنا۔ کون تھا؟ ساحل عمر، واسم نے بڑی آہستگی سے اس کا نام لیا۔ کون؟ کیا کہا؟ برکھا کے جسم میں جیسے بجلی سی بھر گئی، وہ فوراً بستر سے سیدھی ہو کر بیٹھ گئی۔ واسم تم نے کس کو دیکھا؟ ساحل عمر صاحب کو، واسم نے پرزور لہجے میں ساحل کا نام دہرایا۔ تب برکھا بیڈ سے اتر کر اس کے نزدیک آ گئی اور اپنے زور زور سے دھڑکتے دل پر قابو پاتے ہوئے بولی، واسم کیا تو ٹھیک کہہ رہا ہے؟ تجھے کوئی دھوکہ تو نہیں ہوا؟ نہیں برکھا جی، میری آنکھوں نے جو دیکھا وہ صحیح دیکھا، وہ ساحل عمر ہی تھے اور وہ اکیلے نہ تھے۔ کون تھا اس کے ساتھ؟ ان کے ساتھ ایک بے حد حسین لڑکی تھی، جیسے کوئی پری۔ جس انداز سے وہ ان کے ساتھ چل رہی تھی اسے ظاہر ہوتا تھا جیسے وہ ان کی بیوی ہے۔ اوہ، ساحل عمر نے شادی کر لی؟ برکھا پر جیسے بجلی گر پڑی۔ واسم یہ تو بہت برا ہوا، جتنی خوشی ساحل عمر کی آمد کی خبر سن کر ہوئی تھی اتنی ہی تکلیف اس کی شادی کی خبر سن کر ہوئی ہے۔ واسم تو نہیں جانتا کہ یہ کتنی بری خبر ہے، اس خبر نے میری ساری امیدوں پر پانی پھیر دیا۔ برکھا جی یہ تو بہت برا ہوا، واسم کا منہ لٹک گیا۔ اس میں تیرا کیا دوش؟ اچھا بتا، کیا تیری ورشا سے کوئی بات ہوئی؟ نہیں برکھا جی، میں نے انہیں کچھ نہیں بتایا۔ بس پھر اب تو جا اور میری کال کا انتظار کر۔ ٹھیک ہے برکھا جی، میں جاتا ہوں۔ یہ کہہ کر وہ مڑا اور بوجھل قدموں سے دروازے سے نکل گیا۔ اس کے جانے کے بعد وہ گم سم کھڑی رہی، اس خبر نے اسے اندر سے ہلا کر رکھ دیا تھا۔ پھر اس نے سوچا، ممکن ہے یہ خبر غلط ہو، یہ ضروری تو نہیں کہ اس کے ساتھ آنے والی لڑکی اس کی بیوی ہی ہو۔ یہ اچانک وہ شادی کہاں سے کر لایا؟ پھر وہ ورشا کے کمرے کی طرف چل دی، اس کی ٹانگیں لرز رہی تھیں اور دماغ میں آندھیاں سی چل رہی تھیں۔